आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो जयमसी साथै तपाई सबैलाई हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन कार्यक्रम पहिलो कोरन्थी एक अध्याय दशदेखि एकतीस पदबाट अध्ययन गर्न गइरहेका छौं। मित्र, पहिलो कोरन्थी एकको दश पदले कोरन्थियनहरूलाई पाउलको पहिलो पत्रमा नयाँ खण्डको आरम्भ गर्दछ। अहिले पाउल कोरिन्थियन मण्डलीमा भइरहेको प्राथमिक समस्याहरूको उल्लेख गर्न आरम्भ गर्छन् अनि जुन समस्याहरू कोरिन्थियन मण्डलीमा थियो त्यो आजको धेरै मण्डलीहरूको उही समस्या रहेको छ। अनि त्यहाँ सबभन्दा पहिलो समस्या थियो मतभेद, गुटवादी र विभाजनहरू। पहिलो कोरिन्थी एक अध्याय दश पद हेर्दै अगाडि बढौं। यस प्रकार लेखिएको छ यहाँ, भाइ हो, हाम्रा प्रभु येशू ख्रिष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरू एउटै सबै एउटा अर्कासँग सहमत हौ र तिमीहरूको माझमा केही फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारका हौ। मित्र, यहाँ हामी देख्दछौ कि कोरिन्थियन मण्डलीमा केही गडबड थियो। अहिले पाउल विन्ती गर्दछन् कि तिनीहरू एकै मन र एकै विचारका हुन्। हजुर, पाउलको यो भनाइको तात्पर्य यो होइन कि ख्रिस्टियनहरू हरेक ससाना कुरामा एकै विचार वा एकै मनको हुनुपर्छ। विश्वासीहरू मुख्य आवश्यक कुरामा एकै विचारको हुनुपर्छ, जस्तै येशू परमेश्वरको पुत्र हुनुहुन्छ र हाम्रा उद्धारकर्ता हुनुहुन्छ, बाइबल परमेश्वरको सत्य वचन हो इत्यादि। प्रत्येक विश्वासीहरू येशू ख्रिष्टको विश्वासमा, प्रेममा र आज्ञा पालनमा एउटै मनको हुनु आवश्यक छ। तर कुनै एकजना ख्रिस्टियनले मासु खाओस् अर्काले नखाओस् यस्ता कुनै पनि साधारण ससाना कुराहरूमा ध्यान दिइरहन आवश्यक छैन। यस्ता सानातिना कुराहरूमा हाम्रा विचारहरू बेग्लै भए तापनि यदि हामीहरू एक अर्कालाई आदर देखाउँछौ र गुणहरू गर्छौं भनेदेखि हामी अवश्य ख्रिष्टमा एकै मनका रहनेछौ। एघार पदमा भनिएको छ, एघार पदमा, किनकि मेरो भाइ हो, तिमीहरूमा झगडा छ भन्ने कुरा क्लोएका परिवारले मलाई खबर दिएका छन्। क्लोए नभएको एकजना कोरन्थ निवासी स्त्री थिइन्। तिनका घरानाका कसैले एफिसमा यात्रा गर्दा त्यहाँ पाउललाई भेटेका थिए। तिनीहरूबाट कोरिन्थको मण्डलीमा भइरहेको झगडा र फूटको विषयमा पाउलले सूचना पाए। मित्र, कोरिन्थको मण्डलीमा फूट भएको थियो। वास्तवमा यो फूट हुने काम त्यहाँका विश्वासीहरूले मण्डलीका विभिन्न अगुवाहरूलाई पछ्याउने कामद्वारा भएको थियो। तिनीहरूले निश्चित मानिसहरूको निशाना बनाए, आफ्नो समर्थनमा लिए र गुट दलको बनाए। एक समूहमा पाउलका अभिमानी चेलाहरू अनुयायीहरू थिए अनि अर्को समूहमा चाहिँ अपोल्लोको प्रशंसकहरू थिए अनि त्यहाँ अर्को तेस्रो समूह थियो जसले सिमोन पत्रुस वा केफासलाई मन पराउँथे र तिनीहरूले केफास समर्थनको अर्को समूह बनाए। हामी पाउलको बारेमा धेरै कुरा जान्दछौ। तिनी प्रतिभाशाली बुद्धिमान व्यक्ति थिए र तिनी साहसी पनि थिए, तर निश्चय नै शारीरिक तवरमा सुन्दर वा आकर्षक थिएनन्। सिमोन पत्रुस प्रज्वलित र बहुत गरम तेज व्यक्ति थिए। पहिले त तिनी कमजोर थिए, तर पछिबाट तिनी सुसमाचारको खुरदार तगड़ा प्रचारक बने। तिनीसँग विशाल हृदय थियो र धेरै भावुक पनि थिए। अनि अपोलोस त्यस बेलाको एक महान प्रचारक थिए। तिनी प्रेरित थिएनन् र उसको त्यति धेरै सम्मान वा पहिचान दिइएको छैन, तर तिनी महान प्रचारक थिए। म सोच्दछु कि त्यो दिनको बिलिग्राम तिनी थिए। यी तीनै व्यक्तिहरूसँग मजबुत दरो र महान व्यक्तित्वहरू थिए, तर तिनीहरूले मण्डलीको फूट गरेनन्, विभाजन गरेनन्। तिनीहरू सबै विश्वासको लागि एकै साथमा सहमत थिए। तिनीहरू आत्माको एकताको कायम राखे र तिनीहरू सबैले ख्रिस्टलाई मात्र माथि उठाए। बरु कोरिन्थको मण्डलीको सदस्यहरू नै गुटवादी विभाजन बनाउने काममा जिम्मेवार थिए। एउटा सानो समूहले सायद यो भन्नहोला, ओ, हामी पाउलज्यूलाई प्रेम गर्छौं किनकि तिनी अति नै आत्मिक छन्, महान ज्ञानी बुद्धिमानी छन्। अर्को समूहले भन्यो होला, हामी सिमोन पत्रुसलाई मन पराउँछौ किनभने उसले पुलपिटको अधिकारसहित जोडली हानेर प्रचार गर्दछन् र तिनी जोसिलो प्रचारक हुन्।
अर्को समूहले सम्बोध भन्यो होला, हामी यस मानिस अपोलोलाई प्रेम गर्छौं, मन पराउँछौ, किनभने तिनी सिंह जस्तै गर्जन्दै उत्तेजित भएर प्रचार गर्छन्। अनि यो तेस्रो समूहको अतिरिक्त त्यहाँ चौथो समूह थियो जो भनिरहेका थिए कि हामी ख्रिष्टका हौं। तिनीहरूले वास्तवमा ख्रिष्टलाई अगाडि राखिरहेका थिएन, तर तिनीहरू आफैले आफैलाई अति नै महान आत्मिक भन्ने आत्मिक समूह थिए। यो मेरो व्यक्तिगत विचार हो कि यो समूह अन्य समूह भन्दा खतरनाक थियो। तिनीहरूले ख्रिष्टको सानो पन्थ वा सम्प्रदाय बनाए। तिनीहरूसँग मण्डलीमा सानो गुट थियो र तिनीहरूले अन्य विश्वासीहरूलाई अलगै राखे, वर्जित गरे। तिनीहरू आफूलाई मात्र उक्तम मान्ने आत्मिक भनौदाहरू थिए। आज यो समस्या धेरै मण्डलीहरूमा पनि छ। मित्र, मण्डलीमा फूट हुने सबभन्दा मुख्य कारण ख्रिस्टियनहरूको घमण्ड नै हो। हेर्नुहोस्, घमण्डले यतिसम्म खराब गर्दछ कि त्यसले गर्दा ख्रिष्ट उहाँका प्रेरितहरूका बीचमा त्यत्रो नराम्रो फूट आउन सक्छ। मण्डलीको फूट हराउने र एउटा मात्र उपाय छ, अर्थात आफूतिर वा कसैतिर होइन, तर ख्रिष्टतिर सबैले हेर्नुपर्छ। मण्डलीका सबै अगुवाहरू र तिनका पछि लाग्नेहरूले पनि आफूलाई होइन तर ख्रिष्टलाई मात्र उचाल्ने कोशिश गर्नुपर्छ। बाह्र पदमा भनिएको छ, मेरो भन्ने तात्पर्य यही हो, तिमीहरू कसैले म पाउलको, कसैले म अपोलोसको, कसैले म केफासको र कसैले म ख्रिष्टको हुँ भनी भन्छौ अरे। अनि तेह्र पदमा भनिएको छ, के ख्रिष्ट बाँडिनु भएको छ, के ख्रिष्ट बाँडिनु भएको छ, के पाउल तिमीहरूका निम्ति क्रुसमा टाँगियो र, अथवा के पाउलको नाउँमा तिमीहरू बप्तिस्मा भयो र। मित्र, उत्तर स्पष्ट छ, निश्चय नै ख्रिष्ट बाँडिनु भएको छैन। बाँड्नेहरू त ख्रिस्टियनहरू स्वयं नै हुन्। के पाउल तिमीहरूको निम्ति क्रुसमा टाँगियो? यस उदाहरणमा म विश्वास गर्दिन कि पाउल पानीको बप्तिस्माको उल्लेख गरिरहेका छन् जुन सधैँ पिता पुत्र र पवित्र आत्माको नाउँमा हुन्थ्यो। बरू पाउल पवित्र आत्माको बप्तिस्माको बारेमा संकेत गरिरहेका छन्। उसको प्रश्न हो, के तिमीहरू पाउलको नाममा बप्तिस्मा भयो? तिनीहरूले भन्नुपर्नेछ, निश्चय नै होइन, हामी तपाईँको नाउँमा बप्तिस्मा भएनौ। मित्र, ख्रिष्टको बधनमा हामीलाई राख्ने बप्तिस्मा नै पवित्र आत्माको बप्तिस्मा हो। त्यो कुनै मानिसले हाम्रो निम्ति गर्न सक्दैन। हेर्नुहोस् त, पावल तिनीहरूको सोचाइलाई मानिसबाट खिची लगेर ख्रिष्टतिर ल्याउन प्रयत्न गरिरहेका छन्। तिनीहरूलाई ख्रिष्टको व्यक्तिले मात्र ओगटिन आवश्यक थियो। चौध र पन्ध्र पदमा भनिएको छ, म परमेश्वरलाई धन्यवाद दिन्छु कि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्तिस्मा दिएको छैन। यसकारण मेरो नाउँमा बप्तिस्मा भयो भने तिमीहरू कसैले भन्न पाउने छैन। यहाँ चाहिँ पाउल पानीको बप्तिस्माको बारेमा बोलिरहेका छन्। उसले दुईजनालाई मात्र बप्तिस्मा दिएका थिए। पाउल यस पदबाट के भन्न चाहन्छन् भने, कुनै मानिस कुनै लोकप्रिय अगुवाको पछि होइन तर ख्रिष्टको पछि लागेको चाहन्छन्। सोह्र पदमा भनिएको छ, हो, मैले स्टिफनसको परिवारलाई पनि बप्तिस्मा दिए, यस उपरान्त मैले अरू कसैलाई बप्तिस्मा दिए कि दिइन त्यो मलाई थाहा छैन। मित्र, पाउल बप्तिस्माको अति नै कम महत्व दिन्छन् कि उसलाई याद छैन उसले अरू कतिजनालाई बप्तिस्मा दिए। अनि सत्र पदमा भन्छन्, किनभने बप्तिस्मा दिनु होइन तर सुसमाचार प्रचार गर्न ख्रिष्टले मलाई पठाउनु भएको हो। संसारिक बुद्धिको कुरामा होइन, नत्र त ख्रिष्टको क्रूस शक्तिहीन हुनेछ। मित्र, आफैले किन थोरैलाई बप्तिस्मा दिएका हुन् भन्ने कुरा पाउल यहाँ बताउँछन्। अर्थात बप्तिस्मा दिन होइन तर सुसमाचार प्रचार गर्न ख्रिष्टले मलाई पठाउनु भएको हो। धेरै जसो पास्टर प्रचारकहरूले यी दुवै किसिमका काम गर्छन् र पाउल पनि यी दुवै काम गरे, तर मुख्य गरी तिनले प्रचार गरे र अरूहरूलाई बप्तिस्माको काम गर्न दिए। पाउल यहाँ बप्तिस्मा दिने कामलाई विरोध गर्दैनन्। तिनी मण्डलीमा दल वा गुट बनाउने कामको मात्र यहाँ विरोध गरिरहेका छन्। कोरिन्थको शहरमा र त्यस दिनको धेरै अन्य शहरमा मुख्य जोड़ प्राथमिकता चाहिँ दर्शनशास्त्रमा थियो। यो हामी निम्न पदहरूमा देख्छौ। अठार पदमा भनिएको छ, किनकि क्रूसको सन्देश नष्ट भएकाहरूका निम्ति मूर्खता हो तर हामी उद्धार पाएकाहरूका निम्ति चाहिँ परमेश्वरको शक्ति हो। अमित्र, क्रूसले मानिसलाई विभाजन गर्दछ। क्रूसले उद्धार पाउने मानिसलाई अन्य उद्धार नपाउने व्यक्तिबाट विभाजन गर्दछ, तर यसले उद्धार पाएका मानिसलाई विभाजन गर्दैन। यसले तिनीहरूलाई एकतामा राख्नुपर्छ, एकत्रित गर्नुपर्छ। प्रभु येशू स्वयंले आफैलाई मानिसहरूको विभाजन गर्नेवाला बनाउनुभयो। प्रभु येशू स्वयंले आफैलाई मानिसहरूको विभाजन गर्नेवाला बताउनुभयो, अनि विभाजन गर्ने लाइन चाहिँ क्रूस हो। पाउले यो स्पष्ट पार्दछन् कि उसको विधि संसारको वचनहरूको बुद्धिमा ज्ञानमा थिएन, वा विभाजनहरू वा भिन्नताहरूको वा विचारहरू वा सिद्धान्तहरूको दण्डात्मकहरूको विधिमा थिएन, तर तर उसले खालि ख्रिष्टको क्रूस मात्र पेश गरे। त्यसले उद्धार पाउने व्यक्तिहरूमा एकता ल्यायो। नष्ट हुनेहरूको निम्ति ख्रिष्टको क्रूस मूर्खता हो, तर उद्धार पाउनेहरूको निम्ति यो परमेश्वरको शक्ति बन्दछ। ख्रिष्टको क्रूसले संसारलाई वर्गीकरण विभाजन गर्दछ, तर यसले मण्डलीलाई विभाजन गर्दैन। 19-21 पदमा भनिएको छ, किनभने लेखिएको छ, म बुद्धिमानहरूको बुद्धि नष्ट पार्नेछु र चतुरहरूको चतुर्याई विफल तुल्याइदिनेछु। बुद्धिमान कहाँ छ? शास्त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन् कि परमेश्वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनु भएन र? अनि 21 पदमा, संसारले आफ्नै बुद्धिद्वारा परमेश्वरलाई चिन्न नसकेको हुनाले उहाँको बुद्धि अनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्वास गर्नेहरूलाई बचाउन परमेश्वरले उचित ठहराउनुभयो। अनि 22-23 पदमा भनिएको छ, यहुदीहरू चिन्ह माग्छन् र ग्रीकहरू बुद्धिको खोजमा छन्, हामी चाहिँ क्रूसमा टाँगिनुभएका ख्रिष्टलाई प्रचार गर्दछौ, जो यहुदीहरूका निम्ति बाधा र अन्य जातिहरूको निम्ति मूर्खता हो। यो कुराको ध्यान दिनुहोस् कि पाउल मानव जातिलाई दुई महान मानव जातीय समूहहरूमा विभाजन गर्दछन्, यहुदीहरू र ग्रीकहरू, मतलब अन्य जातिहरू। उसले यो दुई किसिमको विभाजन मान्यता प्रदान गर्दछ। यहुदीहरूले धर्मको प्रतिनिधित्व गर्दथ्यो, यहुदीसँग परमेश्वरद्वारा दिइएको धर्म थियो। यहुदीहरूले सोचे कि तिनीहरूसँग सत्य थियो, अनि पुरानो नियमको जहाँसम्म सम्बन्धमा कुरा छ तिनीहरूसँग त्यो थियो। समस्या खालि त्यो थियो कि यो तिनीहरूको निम्ति खालि संस्कार धर्मविधि मात्र बन्यो। तिनीहरू शास्त्रबाट टाढा भौतारी गए र परम्परालाई पछ्याए, जुन शास्त्रहरूको तिनीहरूको आफ्नो अर्थ खोलाई वा व्याख्या थियो। शक्ति कति पनि थिएन, त्यो गइसक्यो। त्यसकारण जब ख्रिष्ट प्रकट हुनुभयो तिनीहरूले चिन्ह मागे। परमेश्वर कहाँ फर्कनुको सट्टामा तिनीहरूले चिन्ह मागे। अनि मत्ती 12:38-40 पदमा हामी देख्छौं कि प्रभु येशूले तिनीहरूलाई पुनरुत्थानको चिन्हको दिनुभयो। ग्रीकहरू चाहिँ अन्य जातिहरू थिए, तिनीहरूले दर्शनशास्त्रको प्रतिनिधित्व गर्दथ्यो। तिनीहरू बुद्धि ज्ञानको प्रेमीहरू थिए। तिनीहरूले भन्थे कि तिनीहरू सत्यको खोज गरिरहेका थिए। तिनीहरू सत्यको लागि विश्वको खोजी र गढेर हेरिरहेका थिए। तिनीहरू हेतुवादी थिए। जबकि यहुदीहरू धर्मकृत्य संस्कारमा सीमित रहे भने अन्य जातिहरू हेतुवादीहरूको रूपमा सीमित रहे, अर्थात कुनै कुरालाई देखेर छुएर मात्र विश्वास गर्दथे। ख्रिष्ट आउनुभन्दा करिब 400 वर्ष पहिले ग्रीक यसको दर्शनशास्त्र बुद्धि ज्ञानको निम्ति प्रसिद्ध थियो। यो 3rd शताब्दीसम्म निरन्तर जारी रह्यो। ख्रिष्टको समयसम्म ग्रीकको महिमा गइसकेको थियो। यो विफल भयो। त्यहाँ ती दर्शनिकहरू देखा परेका थिए, जस्तै पेरिकलस, अनक्सलागोरास, थालिस, सेक्रेटस, प्लाटो, अरिस्टोटल, जसले निश्चित स्कूलहरू छोडेथे, जस्तै इपिक्युरियम स्कूल, स्टोइक दर्शनशास्त्र स्कूल र पेरिपेटेरिक स्कूल। त्यसपछि तिनीहरू सबै लोप भए। तत्पश्चात त्यहाँ करिब 2000 वर्षसम्म दर्शनशास्त्री निष्क्रिय रहेको हामी देख्छौ। त्यसपछि त्यहाँ बेकोन, होबस र डिस्कारटर्स जस्ता मानिसहरू प्रकट भए र बुद्धि ज्ञान र प्रतिभावको छोटो अवधिको लागि महान विचारकहरू पुनः देखा परे। अनि त्यसपछि त्यहाँ यसको फेरि अवनति, ह्रास, पतन आयो, अनि हामी आज अझै त्यसमा छौ। यद्यपि हाम्रा केही जवानहरू सोच्दछन् कि तिनीहरू बुद्धिमानी ज्ञानी छन्, सत्य के हो? पिलेटले सोधेथ्यो, बेकोनले उही प्रश्न सोध्यो, अनि आज पनि दर्शनशास्त्रले त्यही प्रश्न सोधिरहेको छ। दर्शनशास्त्रसँग जीवनको समस्याहरूको कुनै उत्तरहरू छैन। ज्ञानी खोइ त कहाँ? शास्त्रीहरू कहाँ? यो संसारको यो युगको बहस गर्ने कहाँ छ कि परमेश्वरले यो संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएन? अमित्र, कसैले दर्शनशास्त्रको फिलोसफीको यसरी परिभाषा दिएका छन्, फिलोसफी अर्थात दर्शनशास्त्र एक अन्धो मानिस जस्तै हो जुन अन्ध्यारो कोठामा कालो बिरालो खोज्दछ, जबकि त्यो त्यहाँ छैन। ग्रीकहरूले ज्ञानको खोजी गरे। आज पनि मानिसहरू केही सिद्धान्त, फर्मुला, सूत्रहरूको खोजी गरिरहेका छन् र तिनीहरू सोच्दछन् कि विज्ञानद्वारा जीवनको केही प्रश्नहरूको उत्तर पाउनेछन्। के तपाईँ सोच्नुहुन्छ कि आज मानिससँग जीवनका प्रश्नहरूको उत्तर छ? आज मानिसहरू सोच्दछन् कि उससँग केही कम उत्तरहरू छ। आज ज्ञानी बुद्धिमानी कहाँ, खोइ त यो प्रश्न सोध्नलाई असल प्रश्न हो। परमेश्वरले यो संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भयो भनिएको छ। 21 पदमा, संसारले आफ्नै बुद्धिद्वारा परमेश्वरलाई चिन्न नसकेको हुनाले उहाँको बुद्धि अनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्वास गर्नेहरूलाई बचाउन परमेश्वरले उचित ठहराउनुभयो। यो महान कथन हो। अनि त्यस पदमा हामी पढ्छौ, तर हामी चाहिँ क्रुसमा टाँगिनुभएका ख्रिस्टलाई प्रचार गर्छौं, जो यहुदीहरूका निम्ति बाधा र अन्य जातिहरूको निम्ति मूर्खता हो। मित्र, यहुदीहरूले क्रुस बाधाको कुरा पत्ता लगाए। तिनीहरू चिन्न चाहन्थे, तिनीहरू चाहन्थे कि कसैले तिनीहरूलाई बाटो देखाएको। तिनीहरू त्यस्तो किसिमको उद्धारकर्तालाई विश्वास गर्ने थिए जसले रोमी शक्तिलाई नष्ट पारिकन यहुदीहरूको उद्धार गर्न सक्छन्। तर ख्रिष्टको क्रुसीकरण तिनीहरूको निम्ति शरम र अपमानको कुरा भयो। त्यसको अर्थ हार पराजय थियो, जित वा विजय थिएन तिनीहरूको दृष्टिमा। तिनीहरू त्यस कुरालाई कति पनि ग्रहण गर्न चाहेनन्। रोमी 9 33 पदमा भनिएको छ, जस्तो लेखिएको छ, हेर म सियोनमा ठेस लाग्ने ढुङ्गा र ठक्कर खाने चट्टान राख्दछु, उहाँमाथि विश्वास गर्ने मानिस शर्ममा पर्ने छैन। पहिलो कोरन्थी 2:7-8 पदमा भनिएको छ, यसकारण तिमीहरू जसले विश्वास गर्छ तिमीहरूको निम्ति त बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूको निम्ति चाहिँ जुन ढुङ्गालाई घर बनाउनेहरूले रद्दे तुल्याए त्यही कुनाको शिर ढुङ्गो हुन आयो, ठेस लाग्ने ढुङ्गो र बाधाको चट्टान, किनभने आज्ञा पालन नगर्ने भएर तिनीहरू वचनमा ठेस खान्छन्। यसैको निम्ति तिनीहरू नियुक्त पनि भएका थिए। क्रुसमा टाँगिनु भएको ख्रिष्ट यहुदीहरूको निम्ति ठेस खाने ढुङ्गा थियो। ग्रीकहरूको निम्ति वा अन्य जातिहरूको निम्ति क्रुस मूर्खता थियो। तिनीहरूले यसलाई विचार गरे कि यो पूर्ण रूपमा असंगत हाँस उर्दो कुरा, साथै कुनै पनि संसारिक प्रणाली र कुनै बुद्धिसंगतको ठिक विपरीतको कुरा हो। रोममा ख्रिस्टियनिटीको व्यङ्ग्य चित्र भेटाइएको थियो। त्यो चित्र चाहिँ क्रुसको तस्विरमा गधाको शिर। अमित्र, हाम्रो यो दिनहरूमा पनि हाम्रो उद्धारकर्ताको मजाक गरिन्दछ। अहिले पावल दर्शनशास्त्रको पटकाइदिन्छन्। जब तिनी कोरिन्थको शहरमा थिए तिनी ख्रिष्टको प्रचार गरिरहेका थिए। प्रेरित 18:6 पदमा भनिएको छ, तर जब तिनीहरू विरोध गरेर परमेश्वरको निन्दा गर्न लागे तब आफ्ना लुगा टकटक्याएर तिनीहरूलाई भने, तिमीहरूको रगत तिमीहरूकै थाप्लोमा परोस्, म निर्दोष छु, अब उपरान्त म अन्य जातिहरू कहाँ जानेछु। के दर्शनशास्त्रले यो जीवनको फोहोर ठाउँबाट मानिसलाई माथि उठाउन सक्छ? यसले कहिले पनि यो गर्न सकेको छैन। यो कुराको ध्यान दिनुहोस् कि मूर्ख प्रचारद्वारा होइन तर मूर्खताको प्रचारद्वारा उद्धार पाउनेछ। यसको मतलब क्रुसको प्रचारद्वारा। मित्र, विधि होइन तर सन्देश चाहिँ शारीरिक मानिसले मूर्ख विचार गर्दछ। मानिसले अझ यसको इन्कार गर्छ, अस्वीकार गर्छ। आज संसारको ज्ञान वा बुद्धि चाहिँ गरिबी उन्मूलन योजनामा वा कुनै प्रकारका अन्य कार्यक्रम र योजना हो, वा संसारको बुद्धि चाहिँ शिक्षाद्वारा मानिसलाई उसको समस्याबाट उद्धार गर्नु हो। म भनौं, आज मानिसलाई आवश्यक कुरा नै सुसमाचार हो। संसारको बुद्धिले यसको कहिले पनि ध्यान दिएको छैन। अहिले पावलले अर्को समूहका मानिसहरूको परिचय गराउँछन्। 24 पदमा भनिएको छ, तर ती बोलावट भएकाहरूका निम्ति चाहे यहुदीहरू हुन् वा ग्रीकहरू हुन्, ख्रिष्ट नै परमेश्वरको शक्ति र बुद्धि हुनुहुन्छ। तिनीहरू चुनिएका बोलाइएका हुन्। तिनीहरूले निमन्त्रणको सुनेनन् मात्र, तर त्यसको सुनिकन जवाब पनि दिए। तिनीहरूले ख्रिष्टको क्रुसमा परमेश्वरको शक्ति र बुद्धिको पत्ता लगाए, जुनले तिनीहरूको जीवनलाई बदलिदियो र तिनीहरूलाई नयाँ मानिस बनायो। मित्र, मानव जातिको कुनै आशा छ भने वा कुनै सहायता छ भने त्यो सुसमाचार हो। 24-26 पदमा भनिएको छ, तर ती बोलावट भएकाका निम्ति चाहे यहुदीहरू हुन् वा ग्रीकहरू हुन्, ख्रिष्ट नै परमेश्वरको शक्ति र बुद्धि हुनुहुन्छ। किनभने परमेश्वरको मूर्खता मानिसहरूको बुद्धि भन्दा श्रेष्ठ छ र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा शक्तिशाली छ। भाइ हो, जब तिमीहरू बोलाइएका थियौ तिमीहरू कस्ता थियौ सो विचार गर। संसारिक स्तर अनुसार तिमीहरू मध्ये धेरैजना बुद्धिमान, धेरैजना शक्तिशाली र धेरैजना खानदानी थिएनौ। 27 पदमा भनिएको छ, तर बुद्धिमानहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। यसको मतलब यो होइन कि यी मानिसहरू मूर्ख हुन्। यसको अर्थ यो हो कि तिनीहरू संसारको निम्ति मूर्ख देखाइ पर्दछन्। तिनीहरू दुर्बल कमजोर होइनन्, तर तिनीहरू संसारको धारणामा दुर्बल र कमजोर छन्। यो परमेश्वरको विधि हो। त्यति मात्र होइन, परमेश्वर निच तुच्छहरूलाई पनि चुन्नुहुन्छ। 28-29 पदमा भनिएको छ, परमेश्वरले संसारका निच र तुच्छ ठरिएका कुराहरूलाई चुन्नुभयो, यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहर्यो र कुनै प्राणीले परमेश्वरको सामुन्ने अहंकार नगरोस्। हामीसँग त्यस्तो कुनै कुरा छैन जुनको बारेमा हामीसँग घमण्ड गर्ने ठाउँ छ। त्यस पदमा भनिएको छ, परमेश्वर नै ख्रिस्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ। ख्रिस्टलाई नै उहाँले हाम्रो बुद्धि, हाम्रो धार्मिकता र पवित्रता र हाम्रो उद्धार बनाउनुभयो। मित्र, उहाँ हामीलाई आवश्यक पर्ने हरेक कुरा हुनुहुन्छ। उहाँ हाम्रो निम्ति ज्ञान हुनुभएको छ। उहाँ हाम्रो धार्मिकता हुनुहुन्छ। उहाँ हाम्रो पवित्रता र उद्धार हुनुहुन्छ। तपाईँलाई आज जुन कुराको आवश्यक छ, सो कुरा उहाँमा पाउनुहुनेछ। 31 पद, यसैले लेखिएको छ, गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्। हाम्रो घमण्ड महिमा उहाँमा हुनुपर्छ। आज हामी ख्रिस्टमा घमण्ड गर्न सक्छौ। मित्र, आज तपाईँ कुन कुरामा घमण्ड गर्नुहुन्छ? के तपाईँ आफ्नो शिक्षामा, आफ्नो ज्ञानमा, आफ्नो बुद्धिमा, आफ्नो शक्तिमा घमण्ड गरिरहनु भएको छ? के तपाईँ आज आफ्नो चरित्रमा घमण्ड गरिरहनु भएको छ? मित्र, तपाईसँग कुनै त्यस्तो कुरा छैन जुनमा घमण्ड गर्न सक्नुहुन्छ। अनि म जान्दछु कि मसँग पनि छैन, तर हामी ख्रिस्टमा घमण्ड गर्न सक्छौ, गर्व गर्न सक्छौ। उहाँ हरेक कुरा हुनुहुन्छ। हामीलाई आवश्यक हुने उहाँ सम्पूर्ण कुरा हुनुहुन्छ।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई SMS पनि गर्न सक्नुहुन्छ। 9847035679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। SMS को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।